नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तीन दिनभित्र संसदको गतिरोध अन्त्यका लागि सहमति गर्न दलहरूलाई सभामुखको अल्टिमेटम। संविधान संशोधन नगरी स्थानीय चुनाव गर्न नहुने मधेसी मोर्चाको निष्कर्ष।
निशुल्क डायलिसिस सेवा सञ्चालन गर्न थप 11 स्वास्थ्य संस्थालाई अनुमति। अब 43 स्वास्थ्य संस्थामा निशुल्क डायलिसिस सेवा पाइने।
पुनर्निर्माणमा खटिएका प्राविधिक एवं इन्जिनियरलाई थप भत्ता दिने सरकारको निर्णय। पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै प्राधिकरणका सीईओलाई सोधियो स्पष्टीकरण।
सिरियामा आज रातिदेखि युद्ध विराम गर्न सेना र विद्रोही सहमत। आईएस विरूद्धको कार्यवाही भने नरोकिने सेनाको भनाई।
र सातौं राष्ट्रिय खेलकुदको फुटबल र क्रिकेटको उपाधिका लागि एपीएफ र आर्मी खेल्ने व्यवस्थापनले आफ्नो सुविधा हिनामिना गरेको खेलाड़ीको आरोप।
र नखाएको खानाको जम्मा हामीले चाहिँ 60 रुपियाँ मात्रै घटाउन लगाएको छौँ भनेर चाहिँ जो जानकारी गरायो त्यो कुरालाई चाहिँ हाम्रो अहिले त चित्त बुझेन। किन भन्दाखेरि आजको डेटमा चाहिँ 60 रुपियाँमा दिउँसोको लन्च चाहिँ आउँछ जस्तो मलाई चाहिँ लाग्दैन।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च एक पटकको प्रयोग पुस्तौ पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा। फोन 0574125598 98550779722।
बिहेमा त धेरै रमाइलो भयो अघि।
अँ फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पती
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। एक महिनादेखि अवरूद्ध संसद बैठक खुलाउन राजनीतिक दलहरू गम्भीर नभएपछि सभामुख उनसरी घरतीले तीन दिनभित्र गतिरोध अन्त्य गर्न अल्टिमेटम दिनुभएको छ। रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै सभामुख घरतीले तीन दिनभित्र विषय वा प्रक्रियामा जाने विषयमा सहमति गर्न दलहरूलाई आग्रह गर्नुभएको हो। संविधान संशोधनको विरोधमा प्रमुख प्रतिपक्षी एमाले सहितका 9 दलले मंगिर 16 गतेदेखि संसदको काम कार्यवाही अघि बढ्न दिएका छैनन्। आउँदो सोमबारसम्म पनि दलहरू कुनै निचोडमा नपुगी बैठक लगातार राख्ने र संसद भवनभित्रै दलहरूलाई छलफल गराउने तयारी गरिरहेको सभामुख घरतीले जानकारी दिनुभयो। उहाँले सबै सांसद तथा दलका शीर्ष नेतालाई बैठकमा अनिवार्य उपस्थित हुन र जति सकियो छिटो निकास निकाल्न आग्रह गर्नुभयो।
हामी सबैले आशा गर्नुपर्छ यो तीन दिनमा चाहिँ उहाँहरूको बीचमा कुनै न कुनै निष्कर्ष आउँछ र यो सदन चल्छ। यदि चलेन भने हामीले सदन चल्नको निम्ति छलफलको वातावरण यही हाउसभित्र गराउनुपर्छ र यसको लागि हामीले सम्पूर्ण राजनीतिक दलको शीर्ष नेताहरूलाई सदनमा चाहिँ उपस्थित हुनको लागि मैले अनुरोध समेत पनि गरेको छु।
यसैबीच आज पनि एमाले सहितका प्रतिपक्षी दलले संसद अवरोध गरेका छन्। बैठकको शुरूमै विपक्षी दलको तर्फबाट एमाले सांसद बैजनाथ यादवले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्नुभयो। प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने भन्दै उहाँले सम्बोधन गरेपछि एमाले सहित विपक्षी दलका सांसदले आफ्नो कुर्सीबाट उठेका थिए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको संशोधन नगरी स्थानीय चुनाव गर्न नहुने निष्कर्ष निकालेको छ। तमलोपाको पार्टी कार्यालय बिजुली बजारमा बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा द्वन्द निम्त्याउने निष्कर्ष निकालेको हो। हिजो बसेको तीन दलको बैठकले स्थानीय चुनाव गर्ने निर्णय गरेसँगै मोर्चा त्यसको विपक्षमा उभिएको छ। तमलोपा उपाध्यक्ष विशेष चन्द्रलालले संविधान संशोधन गर्दा मोर्चाका माग सम्बोधन हुने र आफूहरू चुनावमा जान तयार रहेको जानकारी दिनुभयो। मोर्चाको बैठक भोलि पनि बस्नेछ।
व्यवस्थापिका संसदको विकास समितिले सीमा निर्धारण आयोगको प्रतिवेदन बुझेर चुनावको मिति तोक्न सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले चुनाव सम्बन्धी कानूनलाई छिटो संसदमा पेश गर्न संविधान तथा संघीयता कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न पनि सरकार तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिएको समितिका अध्यक्ष रविन्द्र अधिकारीले जानकारी दिनुभयो। त्यस्तै निर्वाचन आयोगमा अहिले प्रमुख निर्वाचन आयुक्त सहित दुईजना मात्र आयुक्त रहेकोमा आयोगलाई छिटोभन्दा छिटो पूर्णता दिन पनि समितिले निर्देशन दिएको छ। साथै स्थानीय तहको चुनावलाई केन्द्रमा राखी राजनीतिक सहमतिका साथ आपसी सहयोग सहित सक्रिय रहन समेत समितिले सबै संसदीय दललाई आग्रह गरेको छ।
सरकारले निशुल्क डायलिसिस सेवा सञ्चालन गर्न 11 स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले वीरेन्द्र सैनिक अस्पताल र 10 निजी अस्पताल गरी 11 स्वास्थ्य संस्थालाई निशुल्क डायलिसिसको अनुमति दिएको हो। सबै डायलिसिस निशुल्क गर्ने मन्त्रालयको निर्णय भए पनि कतिपय बिरामीले डायलिसिस गर्न नपाएकाले थप स्वास्थ्य संस्थालाई डायलिसिस सेवा सञ्चालनका लागि अनुमति दिइएको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। डायलिसिस सेवा सञ्चालनका लागि निवेदन दिएका र मापदण्ड पूरा गरेका मध्ये काठमाडौँ उपत्यका बाहिरका स्वास्थ्य संस्थाहरूलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। काठमाडौँका वीरेन्द्र सैनिक अस्पताल, ग्रान्डी, अल्का, सुमेरु, हिमाल र बयोदा अस्पतालमा निशुल्क डायलिसिस सेवा शुरू हुनेछ। त्यस्तै उपत्यका बाहिर रूपन्देहीका गौतम बुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रिएसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान शाखाले पनि विकास अनुसन्धान संस्थाले पनि अनुमति पाएको छ। नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किडनी सेन्टर सहित 32 अस्पतालमा निशुल्क डायलिसिसको व्यवस्था भएकोमा अब 43 स्वास्थ्य संस्थाबाट सेवा पाइनेछ।
महानगरीय प्रहरी अपराध महाशाखाले मृगौला तस्करीमा संलग्न भएको अभियोगमा काभ्रेका विकास भन्ने विनु बहादुर तिमल सिन्हा, दोलखाका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ। विनु बहादुर र प्रकाशले काठमाडौँमा बसेर ग्राहक खोज्ने र भीम न्यौपानेले देशका विभिन्न ठाउँबाट जागिर लगाइदिने प्रलोभनमा मानिस खोजेर ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ। मानिस खोजेर ल्याएपछि कामका लागि भन्दै स्वास्थ्य परीक्षण गर्ने र रक्त समूह पत्ता लगाएर मृगौला तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले अहिलेसम्म 5 भन्दा बढ़ीको मृगौला झिकेको प्रहरीको दावी छ। मृगौला तस्करीमा संलग्न 2 खोजी भइरहेको प्रहरीले जनाएको छ।
सरकारले पुननिर्माणमा खटिएका प्राविधिक एवं इन्जिनियरलाई थप भत्ता दिने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले पुननिर्माणमा खटिएका मध्ये सदरमुकामसम्म पुग्ने प्राविधिकलाई तलबको 50% र गाउँ गाउँ पुग्नेलाई 75% भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। मन्त्री परिषदले पोखरा खानेपानी आयोजनाका लागि 4.43 करोड़ रूपियाँ र भूकम्पले क्षतिग्रस्त भएको माथिल्लो त्रिशुली जलविद्युत आयोजनाको सरसफाई का लागि 61.18 करोड़ रूपियाँ विनियोजन गर्ने निर्णय गरेको छ। यस्तै एसियाली विकास बैंक एडीबीको 2.12 करोड़ रूपियाँ सहयोग स्वीकार गरी शिक्षा क्षेत्रमा लगानी गर्ने निर्णय भएको छ। यसैबीच मन्त्री परिषद बैठकले नेपाली सेनाको प्रमुख सेनानीमा रविन्द्र केसीलाई महासेनानीमा बढ़ुवा गर्नुका साथै प्रेस काउन्सिल नेपालको सदस्यमा नवलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गरेको छ।
यसैबीच सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीलाई स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको पुननिर्माणमा प्राधिकरणको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका बेला आज बसेको मन्त्री परिषद बैठकमा मन्त्रीहरूले नै प्राधिकरणका सीईओको कार्यशैली सन्तोषजनक नभएको टिप्पणी गरेपछि स्पष्टीकरण सोध्ने निर्णय भएको थियो। सरकारले गेवालीलाई अनुदान रकम बाँड्न, कर्मचारीसँग समन्वय गर्न तथा पुननिर्माणको काम अघि बढ़ाउन नसकेको लगायतका विषयमा स्पष्टीकरण मागेको छ। सरकारले 7 दिनभित्र स्पष्टीकरण दिन पत्र पठाए पछि प्रेस नोट जारी गर्दै गेवालीले वस्तुस्थितिको यथार्थ चित्रणसहित कार्य सम्पादन बुझाउने बताउनु भएको छ। प्रेस नोटमा 1 अवधिमा योजनाबद्ध रूपमा अघि बढ़ाएका कामका परिणाम एकपछि अर्को गर्दै बाहिर आइरहेको पनि उल्लेख छ। सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो, बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
बिहेमा त धेरै रमाइलो भयो अघि
फोटो पनि आएको छ
अनि बच्चा कहिले नि
बच्चा अब सेटल भएपछि मात्र
हो नि त
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्
स्मार्ट दम्पती
परिवार नियोजन स्मार्ट बन्छ जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID
सबको घर घर भित्र बस्छ सबको मन मन भित्र बस्छ नेपाल टेलिकम नेपाल टेलिकम
जन जनको आवाज घर घरको आवाज हामी सबै नेपालीको आवाज नेपाल टेलिकम राष्ट्रको संचार
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले तीन दिनभित्र संसदको गतिरोध अन्त्यका लागि सहमति गर्न दलहरूलाई सभामुखको अल्टिमेटम निशुल्क डायलिसिस सेवा सञ्चालन गर्न थप 11 स्वास्थ्य संस्थालाई अनुमति पुननिर्माणमा खटिएका प्राविधिक एवं इन्जिनियरलाई थप भत्ता दिने सरकारको निर्णय लगायतका खबर प्रस्तुत
गर्यौं त्रिभुवन विश्वविद्यालयका झण्डै 10,000 विद्यार्थी आज दीक्षित भएका छन् पुल्चोक इन्जिनियरिङ कलेजमा भएको विश्वविद्यालयको 42 दीक्षान्त समारोहमा 9,734 दीक्षित भएका हुन् पोहोर असारदेखि यो वर्षको असार 15 स्नातक स्नातकोत्तर एमफिल र पीएचडीको ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई दीक्षित गरिएको त्रिविका प्रवक्ता भोला प्रसाद ढकालले जानकारी दिनुभयो त्रिभुवन विश्वविद्यालयले आज निकै तामझाम गरेर 42 दीक्षान्त समारोह सम्पन्न गर्यो तर दीक्षान्त समारोहमा देखिएका दृश्यले दीक्षित हुने विद्यार्थीले दीक्षान्तको खासै महत्व नबुझेको जस्तो पनि देखियो धेरै विद्यार्थीले त्रिविले तोकेको पोशाक नभई भड्किलो पोशाक लगाएका थिए भने दीक्षान्त समारोहका प्रमुख अतिथिको मन्तव्यमा पनि धेरैको ध्यान थिएन दीक्षान्त समारोहको महत्व विद्यार्थीले किन बुझेनन् त अर्जुन पोखरेलको रिपोर्ट
पुल्चोक इन्जिनियरिङ कलेजमा आज भएको दीक्षान्त कार्यक्रम झण्डै झण्डै बिहे समारोह जस्तै देखिन्थ्यो केही विद्यार्थीले भड्किलो पोसाक लगाएका थिए दीक्षान्त समारोह फोटो खिच्ने मेला जस्तो देखिन्थ्यो दीक्षित हुन आएका विद्यार्थीको यस्तो पारा देखेर दीक्षान्त समारोहमै पुगेका विनोद कोइराला जस्ता केही विद्यार्थीलाई अप्ठ्यारो लाग्यो
नेटिभ पार्टमा लिँदाखेरि कसैले चाहिँ अब दीक्षान्तमा दीक्षित हुने लुगा लगाउने फोटो खिच्ने मात्रै छ भने कोही चाहिँ सही विद्यार्थी साँच्चा विद्यार्थीहरू उनीहरूले परिश्रम गरेर दुःख गरेर आफूले चाहिँ दीक्षित हुँदैछन् त्यो पाटो उनीहरूको खुसीको कुरा खुसी वर्गमा छु र मैले मेहनत गरेको छु दुःख गरेको छु र आज खुसी छु हर्षित छु
दीक्षान्त समारोह भनेको तिमीहरूको अध्ययन सकियो आफ्नो अध्ययनमा सफल भयौ अब बाहिरी संसारमा आफ्नो योग्यता देखाउन सक्छौ भनेर विश्वविद्यालयले विद्यार्थीलाई दिने प्रमाणपत्र हो विद्यार्थी बौद्धिक भएको र दीक्षित हुन योग्य छ है भनेर दीक्षान्त समारोह नै गरेर प्रमाणपत्र दिने चलन विश्वभरि नै छ तर केही वर्ष यता त्रिविले गर्ने दीक्षान्त समारोह औपचारिक मात्रै हुने र विद्यार्थीको तडक भडक देखाउने र सेल्फी खिच्ने थलो जस्तै बन्न थालेको छ दीक्षान्त समारोहमा आएका प्रमुख अतिथिका कुरा सुन्न कुनै पनि विद्यार्थीले ध्यान नदिनु यसको उदाहरण हो आज पनि वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले महत्वपूर्ण र ज्ञानवर्धक मन्तव्य राख्दा दीक्षित हुन आएका झण्डै 10,000 विद्यार्थी मध्ये मुस्किलले 500 विद्यार्थी मात्रै थिए शिक्षाविद डाक्टर केदार भक्त माथेमालाई पनि यस्ता कुरा पटक्कै चित्त बुझेको छैन
मलाई पनि त्यसको अमिलो अनुभव छ सर्टिफिकेट दियो अब त्यो सर्टिफिकेट त्यस्तै गर्ने हो भने त सर्टिफिकेट हात हातमा बाँड्दै पनि भयो नि तर अब जो जसलाई एउटा बोलाएको छ बोल्नलाई भनेर उसको कुराहरू चाहिँ सुन्नु पर्यो, मनन गर्नु पर्यो। कति बेमजा, हेर्नुहोस् त कति बेमजा। अब यही कुरा चाहिँ म बुझ्दिनँ, यही कुराहरू चाहिँ कसरी हाम्रो विद्यार्थीहरू यस्तो भयो। योग्यता भनेको कस्तो भन्थे, तपाईँको विश्वविद्यालयको उहाँहरूले चाहिँ जाँचमा पास गर्नुभएको छ, जाँचमा पास गर्नु भने एउटा कुरा हो, तर बाहिर गएर संसारमा लड्नु पिड्नु भनेको अर्को कुरा हो। फेरि तपाईँको
एकातिर तडक भडक अनि अर्कातिर दीक्षित भएपछि पनि धेरैजनासँग हातमा प्रमाण पत्र मात्रै हुन्छ, सिप हुँदैन। सिप भएका पनि देशमा अवसर भएन भन्दै विदेश भौतारिन्छन्। स्नातक भन्दा माथि हरेक वर्ष झण्डै 75,000 हारारीमा विद्यार्थी दीक्षितको लागि योग्य हुन्छन्, तर देशमा काम गर्ने मान्छेको अभाव भएकै छ। तर त्रिविका उपकुलपति तीर्थ खनिया भने ज्ञान लिने कुरा जागिरसँग मात्रै जोड्न नहुने बताउनुहुन्छ।
ज्ञान लिने भनेको नि भोलि गएर तुरन्तै जागिरमा गएन भने, प्रोडक्टिभ कुनै काममा लागेन भन्दैमा समाजको त्यो त राम्रो सदस्य हो त। हामीले समाजको शिक्षित सदस्य उत्पादन गरेको, सुयोग्य शिक्षा लिएको मान्छेले नि समाजमा राम्रोसँग स्थापित हुन्छ, उसले समाजलाई अगाडि लैजान्छ।
वर्षौंसम्मको मेहनतले विद्यार्थीले दीक्षित भएको प्रमाण पत्र पाउनु आफैमा गर्वको कुरा हो, तर प्रमाणपत्रसँगै अनुशासन र व्यवहारिक ज्ञानलाई पनि ख्याल गरेमा दीक्षान्त समारोहको सार्थकता बढ्ने थियो।
मेरो पनि भन्नु छ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहबारे जयकृष्ण दुलालले ट्वीट गर्नुभएको छ, दीक्षान्त समारोहमा सहभागी साथीहरू बाहिर निकै प्रफुल्ल देखिए पनि देशमा बढ़िरहेको शैक्षिक बेरोजगारीप्रति उनीहरूभित्र निकै डर छ।
केवल पोखरेल ट्वीट गर्नुहुन्छ, प्रमाणपत्रका साथै व्यवहारिक ज्ञानको आवश्यकतामा जोड़ दिउँ।
प्रभाती किरणले लेख्नु भएको छ, दीक्षित हुनु सुखद पक्ष हो, तर दीक्षित भएर पनि वैदेशिक रोजगारका लागि खाड़ी मुलुक होमिनु साह्रै दुःखद कुरा।
अहिले साउदी अरबमा रहेका दिनेश राउत फेसबुकमा लेख्नुहुन्छ, गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्दै फलाक्ने स्वरोजगार कार्यक्रमको प्रायोजक चाहिँ कम लागतमा विदेश जान चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला भन्दै विज्ञापन गर्ने मेन पावर हुन्छ।
अनि संसद अवरोध बारे शक्ति न्यौपाने ट्वीट गर्नुहुन्छ, सधैँ संसद अवरोध गरेर निकास कहाँबाट खोज्ने महोदयहरू, यसको निकास पनि अरू कतैबाट ल्याउनु पर्ने हो र।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब बाँकी खबर। चीनले स्याफ्रुबेसी र सुवागढ़ी राजमार्ग पुननिर्माण तथा सुधार आयोजना लगायत कार्यक्रमका लागि 16 अर्ब बराबरको आर्थिक सहयोग गर्ने भएको छ। नेपाल र चीनबीच व्यापार तथा पर्यटन सम्बन्ध विकास गर्न स्याफ्रुबेसी र सुवागढ़ी राजमार्ग पुननिर्माण, नागरिक अस्पताल पुननिर्माण तथा भूकम्पले भत्किएका अरू संरचना पुननिर्माण गर्न चीन सरकारले 15 अरब 70 लाख रूपियाँ सहयोग गर्ने सम्झौता भएको हो। सम्झौतामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल र चिनिया वाणिज्य उपमन्त्री झाङ जियाङसेनले हस्ताक्षर गर्नुभएको छ।
यसैबीच चीनले अर्को वर्ष नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ। चीनको रक्षा मन्त्रालयले सन् 2017 नेपालसँग पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको हो। आफ्नो मासिक पत्रकार सम्मेलनमा चिनिया रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले चीन र नेपालबीच संयुक्त सैन्य अभ्यासका बारेमा प्रारम्भिक चरणमा छलफल भइरहेको बताउनु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख छ। संयुक्त सैन्य अभ्यासका बारेमा विस्तृत जानकारी भने दिइएको छैन। नेपालले भारत र अमेरिकासँग मात्रै सैन्य अभ्यास गर्दै आएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खेल सम्बन्धी रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीं कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 4107007 9851172194
4107007 9851172194
हामी सबै जुटौं
पुनर्निर्माणमा अघि बढौं
भूकम्प थ्याग्ने घर बनाऊ सधैँको लागि ढुक्क बनाऊ
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
भ्यालीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास जानेर मात्र हुँदैन हुनै पर्छ पास नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश विगत 8 वर्षको लामो अनुभव अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ साथै शाखा अधिकृत नाक्सुब्बा खरिदार बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन् सम्पर्क केतुपुर भ्याली इन्स्टिच्युट नियर केतुपुर गेट नयाँ बजार काठमाडौँ फोन 01-433-2509-9849421216 र पुतली सडक काठमाडौँ वे टु दिल्ली बजार फोन 01-442-7999
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। साहित्यकार कमलमणि दीक्षितको 87 वर्षको उमेरमा आज निधन भएको छ। केही महिना यता श्वास प्रश्वासमा समस्या देखिएका दीक्षितको ललितपुरको पाटन ढोकामा रहेको निवासमा निधन भएको हो। उहाँको आजै पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका दीक्षितले 70 भन्दा बढ़ी पुस्तकको लेखन तथा सम्पादन गर्नुभएको छ।
कपिलवस्तुको कृष्णनगर भन्सार नाका नजिकैको लक्ष्मीनगर नाकामा अपरिचित व्यक्तिले चलाएको गोली लागेर दुईजना प्रहरी घाइते भएका छन्। भन्सार क्षेत्र नजिकको 10 गजा क्षेत्रमा चलेको गोलीबाट इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवलदारहरू कर्ण बहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुन्। भारतीय प्रहरीको सहयोगमा नेपाल भारत दुवैतर्फको सीमामा कडाई गरी घटनामा संलग्नको खोजी भइरहेको प्रहरी उपरीक्षक भोज जङ शाहीले जानकारी दिनुभयो।
विकास निर्माणको काम गर्दा खानेपानीको संरचनामा क्षति हुन नदिन सरकारले सबै जिल्लामा जिल्ला खानेपानी पूर्वाधार समन्वय समिति गठन गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सिंचाई गोरेटो जलविद्युत ग्रामीण तथा कृषि सड़क आदि पूर्वाधार निर्माण गर्दा खानेपानी संरचनामा क्षति पुग्न नदिन र क्षति पुर्याए तीनै निकायद्वारा पुनः स्थापना गराउन समन्वय गर्नेछ।
विषाक्त खाजा खाँदा गुल्मीमा एकै परिवारका 5 जना बिरामी परेका छन्। गहुँको पिठोको रोटी खाएका मुसिकोटका सावित्रा परियार पुष्पा परियार अस्मिता परियार बुद्ध परियार र बिरामी परेका हुन्। उनीहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाले 7 किलो सुन सहित रसुवाका कुलसाङ लामालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले काठमाडौँको कलंकीबाट 7 किलो सुन सहित उनलाई पक्राउ गरेको हो। उनले भन्सार छलेर रसुवागढ़ी नाकाबाट धादिङ हुँदै सुन काठमाडौँ भित्री आएका अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो।
बाजुराका 14 सामुदायिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ। काँडा भवानी उच्च मावि देवस्थली मावि खापर देवस्थली मावि त्रिशक्ति उच्च मावि लगायतमा अनियमितताको आरोपमा छानबिन शुरू भएको हो।
अब विदेशका खबर। सिरियामा आज मध्यरातदेखि युद्धविराम हुने भएको छ। सिरियाली सेनाले आज विज्ञप्ति निकालेर युद्धविरामको विषयमा पुष्टि गरेको हो। यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय टेलिभिजन मार्फत सिरियाली सेना र विद्रोहीबीच युद्धविराम गर्ने विषयमा हस्ताक्षर भएको बताउनु भएको थियो। सेनाले विद्रोही विरूद्धका सैन्य गतिविधि December 30 शून्य समय शुरू भएपछि रोक्ने सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट आईएस समूह तथा पूर्व कायदा समूहमा आबद्ध अल नुस्रा फ्रन्ट विरूद्धका कार्यवाहीलाई भने जारी राख्नेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। सातौं राष्ट्रिय खेलकुदको पुरूष क्रिकेट र फुटबल दुवैको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र आर्मी खेल्ने भएका छन्। क्रिकेट अन्तर्गत मोरङको बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमी फाइनलमा एपीएफले मध्यमाञ्चललाई 8 विकेटले पराजित गरी फाइनल पुगेको हो। आजै भएको दोस्रो सेमी फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई 8 विकेटले पराजित गर्यो। यस्तै फुटबलमा नेपाल प्रहरीलाई 7-6 पराजित गरेपछि सेनाले एपीएफसँगको भेट पक्का गरेको छ। हिजोको खेलमा एपीएफले मध्यमाञ्चललाई 2-0 हराएको थियो। फुटबलको फाइनल भोलि हुनेछ। पुरूष फुटबलको काँस्य पदक भने प्रहरीले जितेको छ।
यस्तै कुस्ती प्रतियोगितामा मध्यमाञ्चलले वर्चस्व कायम गरेको छ। सिराहामा भएको 57 केजीमा रामबाबु यादव, 61 केजीमा जयमंगल यादव, 65 केजीमा सरोज यादव, 74 केजीमा मुख्तार आलम, 96 केजीमा सुमीर कुमार शाह र 125 केजीमा सतेन्द्र प्रसाद यादवले स्वर्ण पदक जितेका हुन्। उनीहरू सबै मध्यमाञ्चलका खेलाड़ी हुन्। यस्तै 70 केजीमा पश्चिमाञ्चलका वैजनाथ यादव र 86 केजीमा मध्य पश्चिमाञ्चलका रमेश गोतामेले स्वर्ण जितेका छन्।
बक्सिङमा महिला तथा पुरूष दुवैतर्फ आर्मीले वर्चस्व कायम गरेको छ। झापाको मेची रंगशालामा भएको खेलमा आर्मीले पुरूषतर्फ 6 स्वर्ण र महिलातर्फ 5 स्वर्ण जितेको हो। प्रतियोगिताको 7 दिन आइपुग्दा नेपाली सेनाले 108 स्वर्ण सहित 211 पदक जितेको छ। त्यस्तै सशस्त्र प्रहरीले 46 स्वर्ण जितेको छ भने नेपाल प्रहरीले 40 स्वर्ण जित्दै तेस्रो स्थानमा छ।
सातौं राष्ट्रिय खेलकुद भइरहेको बेला खेलाड़ीमा उत्साह भन्दा बढ़ी तनाव सृजना भएको छ। विराटनगरमा रहेका खेलाड़ीहरूले खाने बस्ने सुविधामा व्यवस्थापनले ध्यान नदिएको गुनासो गरेका छन्। खेलाड़ीले पाउनुपर्ने रकममा घोटाला भएको उनीहरूको आरोप छ। विराटनगरबाट सुमन तिमल सेनाको रिपोर्ट।
विराटनगरका होटलहरू यति बेला खेलाड़ीले भरि भराउ छ। खेलाड़ीहरूलाई व्यवस्थापन गर्ने काम भइरहेको छ, तर धेरै खेलाड़ीहरूले आफूहरूलाई अन्याय भएको गुनासो गरेका छन्। खेलाड़ीले पाउनुपर्ने रकममा घोटाला भएको उनीहरूको आरोप छ। विराटनगरबाट बैजनाथपुर पुग्न झण्डै 7 किलोमिटर जानुपर्ने भएकाले प्राय खेलाड़ीहरू खाना त्यही खाने भएपछि खाना नखाएको रकम समेत जोडेको देखाउने गरेको खेलाडी नीरज थापाको भनाइ छ।
अब हाम्रो कोर्ट यहाँबाट चाहिँ झन्डै झन्डै 50 मिनट टाढा छ। त्यो 50 मिनट टाढा भएको उसमा चाहिँ हामीलाई सुरुको दिन चाहिँ बसमा ल्याउने लग्ने क्रममा धेरै टाइम लागेको हुनाले अर्को दिनबाट चाहिँ तपाईँहरूले चाहिँ खानाको लागि क्यान्सल गराइदिनु होला, होटलमा अग्रिम जानकारी गराएर, र दोस्रो दिनबाट चाहिँ यहाँ आफै चाहिँ आफ्नो पैसाले खाने र हामीले होटलबाट चाहिँ तपाईँहरूलाई खाना भराहरूको पैसा फिर्ता गराउँछु भन्ने कुरा गरेको थियो। र अन्तिममा आएर चाहिँ अब यो यहाँको आयोजक समितिले र नखाएको खानाको जम्मा हामीले चाहिँ 60 रुपियाँ मात्रै घटाउन लगाएको छौँ भनेर चाहिँ जो जानकारी गरायो त्यो कुरालाई चाहिँ हाम्रो अहिले त चित्त बुझेन। किन भन्दाखेरि आजको डेटमा चाहिँ 60 रुपियाँमा दिउँसोको लन्च चाहिँ आउँछ जस्तो मलाई चाहिँ लाग्दैन। हामीलाई हामीले अब बाहिर खाँदाखेरि हामी 200 रुपियाँ तिरेका थियौँ।
होटलको एउटा कोठामा 6 जना समेत कोचिएर बस्नुपर्ने बाध्यता रहेको खेलाड़ीहरू बताउँछन्। खाना र बस्नका लागि होटललाई हरेक दिन प्रति खेलाड़ी 600 देखि 700 तिर्नुपर्छ। तर खाना नखाएको दिनको रकम कटौती नगर्ने भन्ने सहमतिमा होटलसँग कुरा भएको भए पनि व्यवस्थापनको मिलेमत्वको कारण आफूहरूले खाना नखाएको दिनको रकम समेत तिराएको खेलाडीको आरोप छ।
म केशवराज जोशी धनगढीबाट। खेलमेलो खै मिलेमत्व जस्तो लागिरहेछ अहिले त मलाई, किनभने हामीलाई सुरु आयोजक कमिटीले यहाँ पैसा दिने 660 रुपियाँ दिने भने हो, अनि हाम्रो सफ्ट टेनिस सँगले के हो भने पहिलो दिन यहीँ खायौँ, अर्को दिन जाँदाखेरि बस 2-2.5 घन्टा लगायो, गेम धेरै ढिलो हुने हुनाले यो गेम 16-17 गतेसम्म लम्बिन सक्छ भन्ने हिसाबले उहाँहरूले के गर्यो भने हामी खानाको व्यवस्था यतै गर्छौँ तर पैसा तपाईँहरूले तिर्नुपर्छ 200 को हिसाबले, तपाईँको 200 हिसाबले जो होटलमा तिर्नुपर्ने पैसा उहाँलाई भनिदिनु सक्ने जानकारी त्यो पैसा चाहिँ हामी घटाउँछौँ भन्ने कुरा भयो। पछि हामी हिजो पैसा यहाँ हिसाब गर्दाखेरि उहाँहरूले के भन्नुहुन्छ तपाईँले खाना खाएको हामी 60 मात्र घटाउँछौँ भन्ने कुरा भयो। यसले गर्दा हामीलाई के भयो भने धेरै घाटा भएको छ।
यो समस्या टाढा रहेका सबै खेलाडी तथा म्यानेजर र प्रशिक्षकले समेत भोग्दै आएका छन्। खेलाड़ीलाई विराटनगरका होटलहरूमा बसोबासको व्यवस्थापन मिलाइएको छ। आवास व्यवस्थापन समितिका सदस्य तथा जिल्ला खेलकुद विकास समिति मोरङका प्रमुख देवराज कटुवाल आफूहरूले 1 रुपियाँ पनि घोटाला नगरेको बताउनुहुन्छ।
पानस होटलमा त्यहाँ अलिकति समस्या देखिएको हो, त्यो समस्या समाधान गर्नका लागि हामीले बिहानको चाहिँ हामीले होटलवालासँग पनि एक किसिमको नेगोसिएसन गरेको हुनाले बिहानको पैसा नखाए बापत त्यहाँ घटाउन धेरै प्रेसर गर्यौँ। होटलवालाले पनि हामीसँग अलिकति चाहिँ टर्चर गरिसकेपछि हामीले बसोबास समितिबाटै भुक्तानी हुने गरेर हामीले पेनाल्टी स्वरूप 5,000 समेत तिरेका छौँ। हामी सार्वजनिक बसमा जहाँ पनि तयार हुन सक्छौँ बसोबास समितिले विराटनगरमा कुनै ठाउँबाट पनि 1 कप चिया खाने हिम्मत पनि गरेको छैन।
रिपोर्टसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तीन दिनभित्र संसदको गतिरोध अन्त्यका लागि सहमति गर्न दलहरूलाई सभामुखको अल्टिमेटम। संविधान संशोधन नगरी स्थानीय चुनाव गर्न नहुने मधेसी मोर्चाको निष्कर्ष।
निशुल्क डायलासिस सेवा सञ्चालन गर्न थप 11 स्वास्थ्य संस्थालाई अनुमति। अब 43 स्वास्थ्य संस्थामा निशुल्क डायलासिस सेवा पाइने।
पुननिर्माणमा खटिएका प्राविधिक एवं इन्जिनियरलाई थप भत्ता दिने सरकारको निर्णय। पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै प्राधिकरणका सीईओलाई सोधियो स्पष्टीकरण।
सिरियामा आज रातिदेखि युद्ध विराम गर्न सेना र विद्रोही सहमत। आईएस विरूद्धको कार्यवाही भने नरोकिने सेनाको भनाई।
र सातौं राष्ट्रिय खेलकुदको फुटबल र क्रिकेटको उपाधिका लागि एपीएफ र आर्मी खेल्ने। व्यवस्थापनले आफ्नो सुविधा हिनामिना गरेको खेलाड़ीको आरोप।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।